اور ہدایت کے راستے بھی بتا دیے. بہرحال اللہ تعالیٰ بہت خوب جاننے والا ہے, اللہ کو معلوم ہے کون کیا کر رہا ہے. آگے 85 آیت نمبر 85 میں اللہ تعالیٰ فرماتے ہیں کہ روح کے متعلق تم سے سوال کرتے ہیں بندے, بندے جب روح کے متعلق تم سے سوال کریں تو پوچھو یہ, تم کہہ دو, قل کہہ دو, الروح من امری ربی, میرے رب کا حکم ہے, روح میرے رب کے حکم سے آتی حکم سے جاتی ہے. اس کا علم دیا گیا بالکل تھوڑا بس, اب جتنا علم دیا نا اتنا ہی ہم اس پر ہی اکتفا کریں, اپنی طرف سے ایڈیشن نہیں کریں. اللہ تعالیٰ بتا رہی کہ روح کے بارے میں اتنا بول دو کہ جواب دے دیجئے روح میرے رب کے حکم سے ہے اور میں بہت ہی کم اس کا علم دیا گیا. آگے آیت 90 سے 95 تک اللہ تعالیٰ ایمان لانے کے لیے کفار مکہ جو مطالبات کرتے تھے اس تعلق سے بتا رہے ہیں. کیا کیا مطالبات کرتے تھے, اے نبی آپ جو ہے نا کیا کیا کرو کہ مطلب ہم تجھے ہر ہرگز ایمان نہیں کھجور کے باغ ہو جائے یا آپ جائے, دیکھیں اس وقت تک ہم ہرگز یقین نہیں کریں گے یا جب تک کوئی کتاب کوئی اتار خود نہ دیکھ لیں جسے ہم خود پڑھ لیں. آپ جواب دے دیجئے میرا پروردگار پاک ہے, میں تو صرف ایک انسان ہوں جو رسول بنا کر بھیجا گیا ہوں, لوگوں کے پاس ہدایت پہنچنے کے بعد ایمان سے روکنے والی انہوں نے بنایا, ایک کھڑدرمی تھی ان کی اور یہ کہتے تھے کہ ایک انسان کیوں ہے رسول. اللہ تعالیٰ بولے ہاں انسانوں کے لیے انسان کو بھیجا, اگر فرشتے زمین میں چلتے پھرتے تو ہم آسمان سے فرشتے بھیجتے رسول بنا کر. اللہ تعالیٰ فرمانے کہہ دو اللہ ہمارے درمیان گواہی کے لیے کافی ہے. آیت نمبر 96 سے 100 تک اللہ تعالیٰ کفار کا کفر اور اس پر وعیدیں سنائی ہے, بار 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 اللہ تعالیٰ سناتا ہے, وہ وعیدیں یاد رکھنے کے قابل ہے, بار بار اللہ تعالیٰ دہراتا ہے قرآن میں ان وعیدوں کو جو بندہ کفر کرتا ہے آیتوں کا انکار کرتا ہے تو اللہ تعالیٰ بتا رہے ہیں کہ ہم اسے ہڈیاں ریزے ریزے بھی ہو جائیں گے تو ہم اسے نئی پیدائش کر کے اٹھائیں گے. بار بار اللہ تعالیٰ اس چیز کے اوپر دھیان دلا رہا ہے بہنوں, دیکھیں اس کو. آگے 101 سے 104 تک موسیٰ علیہ السلام اور ان کی قوم کے متعلق اللہ بتایا کہ کیسے موسیٰ کو موسیٰ علیہ السلام کی قوم کا معاملہ تھا. بار بار یہ بنی اسرائیل کے بارے میں کیوں بتایا جاتا, کیونکہ بندہ یاد کرے کہ کیسی قوم تھی اور کیوں اللہ تعالیٰ نے اسے سزا دی تھی اور اس چیز سے وہ بچ جائے, بندہ اس چیز سے بچ جائے جو کام بنی اسرائیل کرتے تھے اس کی وجہ سے ان کا عذاب ہوا. آگے 105 سے 109 تک اللہ تعالیٰ یعنی آخر تک اس سورے کے آخر تک اللہ تعالیٰ قرآن کے متعلق کہتا ہے, 105 سے 109 تک کیا ہے, اللہ تعالیٰ بتا رہے ہیں کہ ہم نے اس قرآن کو حق کے ساتھ اتارا اور یہ بھی حق کے ساتھ اترا. آپ خوشخبری دے دیجیے ایمان والوں کو اور ڈرا دیجئے ان کو جو اللہ کی راست بہکتے ہیں. اللہ تعالیٰ بتا رہے ہیں ہم نے قرآن تھوڑا تھوڑا کر کے اتارا اس لیے کہ آپ اسے خوب ٹھہر ٹھہر کر لوگوں کو سنائیں, ٹھہر کر احکامات پر ہمیں سمجھنا ہے بہنوں, ایسے نہیں دھر 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 پورا پڑھ لیے چلو کمپلیٹ کرنا ہمیں دن اور سمجھ میں آئے اور نہیں آؤ, نہیں بلکہ ہمیں رک کے ٹھہر کے اللہ کی باتوں کو سمجھ کے آگے بڑھنا ہے. اللہ تعالیٰ کا فرمان ہے دیکھیں یہاں پر کہ اللہ تعالیٰ بتا رہے ہیں کہ میں نے تھوڑا تھوڑا نازل قرآن کو تاکہ لوگ ٹھہر کر لوگوں کو سنائے اور ہم خود بھی اسے بتدریج نازل فرمایا, کہہ دیجیے تو اس پر ایمان لاؤ. جنہیں اس سے پہلے علم دیا گیا تھا اس کے پاس بھی یہ تلاوت کی جاتی تھی نا تو وہ تھوڑیوں کے بل سجدے میں گر پڑے تھے, اور تمہارا رب پاک ہے اور رب کا وعدہ بھی بلا شبہ پورا ہونے والا, ایمان لائیں گے تو فلا پائیں گے, نہیں یقین نہیں کریں گے تو پھر ان کے لیے سزا ہے. عزیزی و خشوع و خضوع اللہ تعالیٰ اختیار کرنے کے لیے قرآن میں اللہ تعالیٰ بتا رہا ہے کہ اللہ کو اللہ کہہ کر پکارو یا اللہ کے لیے اچھے نام ہیں, نہ تم اپنی نمازوں میں اتنی بلند آواز سے پڑھو نہ بالکل پوشیدہ بلکہ درمیان کا راستہ تلاش کرو. یہ کہہ دیجئے تمام تعریف اللہ کے لیے جو نہ اولاد رکھتا ہے نہ اپنی بادشاہت میں کسی کو شریک ٹھہراتا ہے, نہ وہ کمزور ہے کہ اس کا کوئی حمایتی ہو, اور اس کی پوری پوری بڑائی بیان کرتا رہے. وکبر ہو تکبیرا, اللہ اکبر, اللہ حکم دے رہے ہیں اللہ کی بڑائی بیان کرنے کا. یہ ہوا ختم سورۃ البنی اسرائیل. اب آگے سورۃ الکہف ہے بہنوں. سورۃ الکہف میں یعنی اس کی بہت ہی فضیلت آئی ہے, جمعہ کے دن اس کو پڑھنے کے لیے کہا گیا. اب میں آپ سے سوال کرتی ہوں کیوں کہا گیا, آپ اس سے سوال کریں گے, میں آپ سے سوال کروں گی کہ سورۃ کہف جمعہ کے دن کیوں, جمعہ کے دن ہی کیوں بھائی, ہفتہ اتوار پیر منگل کیوں نہیں؟ آپ ڈھونڈ کے آئیے, آپ پڑھیے ان شاء اللہ اس تعلق سے کہ کیوں بولے ہوں گے, سرچ کریے, سرچ کر کے مجھے بتانا ان شاء اللہ. تو بہرحال اللہ تعالیٰ سورۃ الجمعہ کے تعلق سے, سورۃ کہف کے تعلق سے ارشاد فرمائے. یہ 10 آیتیں اس کی جو یاد رکھتا ہے بار بار اس کو صبح شام روزانہ تلاوت کریں, 10 آیتوں کے احکام یاد رکھنا ہے. تو یہ فتنہ دجال سے محفوظ رہنے کا ذریعہ بتائے 10 آیتوں. اور ساری کہف جب پڑھتا ہے بندہ تو ایک جمعہ سے دوسرے جمعہ تک اس کے دل میں نور رہتا ہے اللہ کا. اب کیا ایسی باتیں ہیں اس میں کہ اللہ تعالیٰ نے اتنی فضیلت رکھی اس کی؟ تو انشاءاللہ آج سمجھیں گے مختصر سا. مختصر سا میں جو سمجھا رہی ہوں, میں بالکل مختصر لے کے چل رہی ہوں آپ کو, کیونکہ ہمارے پاس وقت کی کمی ہے. آگے آپ کے یہ مختصر علم کیوں دیا جا رہا, تاکہ کم از کم ہم اتنا معلوم ہے کہ اچھا یہ یہ ہے قرآن میں, آگے تو آپ کو اور ڈیپ پڑھنا ہے انشاءاللہ. اللہ تعالیٰ شروع کرتے ہیں, الحمدللہ الذی انزل علی عبدہ الکتاب, تمام تعریف اللہ کے لیے لائق ہے جس نے اپنے بندے پر یہ قرآن نازل کیا, اس میں کسی قسم کی کجی نہیں رکھی بلکہ ٹھیک ٹھاک رکھا, اپنے پاس اس سخت سزا سے ہوشیار کر دیا ایمان لانے والوں کو, اور نیک عمل کرنے والوں کو خوشخبریاں بتاتا ہے اللہ تعالیٰ. اللہ تعالیٰ بتا رہے ہیں درخت نہ خود انہیں اس کا علم ہے نہ ان کے باپ دادا کو, یہ اللہ نے ان کو علم دیا ہے, پھر بھی کیا کرتے بندہ, بڑی تہمت کی بری باتیں اپنی زبانوں سے نکالتا ہے. تو بول رہے ہیں کہ اللہ تعالیٰ بس اگر یہ لوگ اس بات پر ایمان نہ لائیں تو کیا آپ ان کے پیچھے سی رنج میں اپنی جان کو ہلاک کر دیں گے؟ اللہ اکبر. نبی صلی اللہ علیہ وسلم بہت ہی آزوردہ ہو جاتے تھے, اتنے آزوردہ کہ اللہ تعالیٰ بتائے کہ تم یہ لوگ ایمان نہیں لا رہے, عمل نہیں کر رہے, تو تم کیوں اتنا آرزو یعنی اپنے جان پہ کیوں لے رہے, کیا اپنی جان خود ہوگی ان کے پیچھے رنج و ملال میں؟ اللہ اکبر. تو کتنا دکھ ہوتا تھا اللہ کے رسول صلی اللہ علیہ وسلم کو اگر امتی اللہ کے پیغام پر نہیں چلتے, یہ دکھ ہوتا تھا اللہ کے رسول صلی اللہ علیہ وسلم کو, اور آج بھی جب انعام اعمال پیش کیے جائیں گے تو آج بھی دکھ ہوتا ہوگا. تو کم از کم اللہ کے رسول صلی اللہ علیہ وسلم کے جو زبانی دعووں کا ہم زبانی محبت کے دعووں کا اعلان کرتے ہیں کہ ہمیں لکا قلبی فدا لکا روحی فدا, اللہ کے رسول صلی اللہ علیہ وسلم ہم تمہیں بہت چاہتے ہیں, بہت چاہتے ہیں, چاہت کا دلیل دیجئے انشاءاللہ, دلیل دیجئے کہ ہر وہ سنت پر عمل کریے, ہر وہ اللہ کے احکامات پر عمل کریے تاکہ اللہ کے رسول صلی اللہ علیہ وسلم کو تکلیف نہ ہو جب ہمارے نام اعمال ان کے سامنے پیش کیے جائیں گے. تو بہرحال اللہ تعالیٰ بتا رہے ہیں وہ زمانے میں بھی اللہ تعالیٰ کو, اللہ کے رسول صلی اللہ علیہ وسلم کو رنج ہوتا تھا, تو بول رہے ہیں اے نبی کہیں ایسا نہ ہو کہ تم اپنی جان ان کے پیچھے ہلاک کر دو. نہیں, آگے آیت نمبر 9 سے 22 تک اصحاب کہف کا واقعہ ہے جو میں آپ کو مختصر بتاؤں. اصحاب کہف ایک قریہ تھا, ایک ملک تھا جہاں پر بادشاہ بہت نافرمان تھا اللہ کا, اور اس نے اپنی خدائی کا اعلان کیا, کہا کہ میرے سامنے سجدہ کرو. تو چند نوجوان, اللہ نے کتنا اپریشیٹ کیا دیکھے ان کو کہ قرآن میں ان کا تذکرہ کر دیا. نوجوان جو ہوتے ہیں وہ ملت کا سرمایہ ہوتے ہیں بہنوں. دیکھیے یہ نوجوان بھی یعنی مطلب یہ کہ انکار کر دیے اس بادشاہ کا, بولے کہ تو اگر یعنی وہ جو بھی انکار کرے اس کو الٹا لٹکا کے جلاتا تھا, اتنی خطرناک سزا دیتا تھا, زندہ انسان کو الٹا لٹکا کے جلاتا تھا اور سب کے سامنے جلاتا تھا تاکہ لوگ ڈر جائیں اور اسی کی عبادت کریں. لیکن یہ چند نوجوان انہوں نے کیا پہلے پریکٹس کی کیسے جو ہے نا بچا جا سکتا ہے. اللہ تعالیٰ نے ان پر یعنی وہ جو اللہ کی طرف رجوع ہوئے, بولے کہ نہیں ہم ایک اللہ ہی کی عبادت کریں گے, تو اللہ نے ان کی مدد کی. وہ کیا کیے کہ بادشاہ کو سیدھا سیدھا بول دیے, کیا بولے, ہم تیری عبادت نہیں کریں گے, ہم ایک اللہ کی عبادت کریں گے. انہیں بولا میں تم کو لٹکا دوں گا, مطلب جلا دوں گا, دیکھو پھر جاؤ. تو بولے نہیں پھریں گے, جس دین پر ہم ہیں اس پر ہم جمے رہیں گے استقامت کے ساتھ, اور ہم صرف ایک اللہ کی عبادت کریں گے. تو پھر کیا ہوا کہ وہ اپنے یعنی فوج کو بھیجا, اور وہ جب فوج آئی تو یہ لوگ بھاگے اور بھاگ کے جا کے غار میں پناہ لیے. اب وہ غار میں پناہ لیے تو اللہ تعالیٰ بتا رہے پاس ہم نے ان کے کانوں پر گنتی کے کئی سال تک اس غار میں پردے ڈال دیے, یعنی اللہ سلا دیا ان کو وہ غار میں, وہ اور ان کا کتا بھی تھا ان کے ساتھ. تو بڑی مدت تک یعنی وہ سوئے رہے, یہ چند نوجوان تھے بولے اللہ تعالیٰ جو اپنے رب کے رب پر ایمان لائے تھے, اللہ نے ان کے دل مضبوط کر دیے تھے, راہ حق پر جم گئے تھے, اور اللہ تعالیٰ نے ان کو بچا لیا غار میں. اتنے فوجی رہنے کے باوجود اس بادشاہ کے, اور اتنا ظالم رہنے کے باوجود وہ ان نوجوانوں کو نہیں پکڑ سکا, کہ اللہ تعالیٰ بتا رہے ہیں اس کو میں نے سلا دیا, یعنی اس کا کتا यानी वो उन वो नौजवान उसके उन लोगों के साथ एक कुत्ता भी था उनका, तो वो गार के सामने बैठा रहता था, अगर कोई गार में झांक के देखने भी चाहता तो अल्लाह ताला बता रही कि वो खौफ के मारे हट पड़ता था, नहीं देख सका था वो गार में झांक के। अल्लाह ने बड़े आराम से उस गार में उनको बना दी थी और वो कई सौ साल पड़े रहे, यानी मतलब है कि उसी के अंदर यानी ऐसा सो गए कि जिस तरह यानी मतलब ये कि अल्लाह ताला बता रही कि इनके जिस्म इसी तरह सही और सालिम थे जैसे कि 300 साल पहले 300 साल कबल सोए वक्त थे। तो वो सो यानी मतलब है कि सोने की एक लंबी यानी मतलब है कि अरसा गुजर गया उनके ऊपर, और इसके बाद जब वो उठे और बोले कि मतलब अच्छा उनको नहीं पता था, अल्लाह ताला बता रहे हैं हम उनको करवटे बदला रहे थे, उनको नहीं पता था कि वो कितने साल सोए। जब वो उठे और बोले कि अपने साथी को बोले कि जाओ ये सिक्का लो, वो 300 साल पहले का बता रही ना मैं कि सुभान अल्लाह इतने सालों पहले का जो है ना सिक्का वो दे के बोलते कि अब ये साल में इख्तलाफ है कि कितने साल सोए थे, 300, 900 कितने साल सोए थे। यानी जिस तरह यानी अल्लाह ताला अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम तफसीर में आता है कि यानी जिस तरह हमने इन्हें अपनी कुदरत से सुला दिया था इसी तरह 300, 900 साल के बाद, यानी मतलब है कि कोई मुद्दत अल्लाह ने मुतय्यन नहीं। तो हुआ ये कि असल चीज हम देखेंगे क्या हुआ कि वो दिरहम लेकर वो गए किस तरफ, एक एक शख्स को दे के बोले वो लोग दिरहम ये लेके जाओ और जाके कुछ खाने के लिए लाओ, और देखो छुप के जाना कहीं बादशाह पकड़ ना ले। उनको मालूम नहीं बाहर क्या दुनिया कायनात बदल गई उनकी। जब वो बाहर गए तो वो जाने वाला भी शख्स परेशान हो गया और लोग भी पूरे घेर लिए उसको, अरे ये कैसा आ गया, अरे 300 साल पहले का कोई शख्स आया, 900 साल नहीं 100 साल पहले का कोई शख्स आया। तो लोगों को उसकी ड्रेसिंग, उसके बाल, उसकी जो है ना मतलब वजा खता देख के परेशान हो जाते ना कौन शख्स है, और लैंग्वेज भी चेंज हो जाती जब तक। तो बहरहाल लोग देख के परेशान हुए, अल्लाह ने उनको एक निशानी के तौर पर बनाया अस्हाब कहफ को। आज भी वो गार मौजूद है, लोग जाते हैं और उसको देखते हैं कि कहाँ कैसे उनकी हड्डियां अल्लाह ने यानी मतलब कि उसके बाद उसी गार में बाज़ रिवायत आती है कि उसी गार में उनको अल्लाह ताला ने मौत दी और फिर वो गार वहीं दफन किए गए वो लोग। एक एक ये अल्लाह की तरफ से निशानी थी, अल्लाह की तरफ से एक निशानी थी। इसके बाद आगे यानी मैंने कहा ना आपके आपसे कि ये 20 आयतें हैं, तकरीबन 20 आयतें हैं जहां पर अल्लाह ताला ने देखिए बहनों बीच में मैसेजेस मत करिए डिस्टर्ब होगा, तो देखिए इंशाल्लाह अल्लाह ताला आसानी करे सबके साथ, आमीन या रब। तो ये जो आयतें हैं सूरतुल कहफ की, इसमें अल्लाह ताला 9 से लेके 22 तक तकरीबन पूरे असहाब कहफ के बारे में है। आगे 22 यानी 23 और 24 आयत में, आयत नंबर 23 और 24 में अल्लाह ताला बता रही कि इंशाल्लाह कहने का हुक्म है, हुक्म है बहनों। अल्लाह ताला बोले हरगिज हरगिज किसी काम पर यूं ना कहना कि मैं इसे कल कर दूंगा, मगर इसके साथ इंशाल्लाह जरूर कहना, ये हुक्म है अपने रब की तरफ से। जब भी हम अल्लाह की यानी जब भी हम कह रहे हैं कोई बात कल मैं जरूर कर दूंगी, तो उसके साथ फौरी इंशाल्लाह बोलना, ये अल्लाह की तरफ से हुक्म है। फिर आयत नंबर 28 से 31 तक अल्लाह ताला ये बोले कि कुरान हक है, इसका इनकार करने वालों का अंजाम क्या होगा, इस पर ईमान लाने वालों का अंजाम क्या होगा, ये भी बता दिया अल्लाह ताला। यानी ये बताए अल्लाह सुबहानहु ताला कि अपने अपने आप को इन लोगों के साथ रखा करो जो परवरदिगार को सुबह शाम पुकारते हैं, उसकी रजामंदी के तलबगार हैं। यानी हम सोहबत हमें अच्छी अख्तियार करना है। इसके बाद अल्लाह ताला बता रही कि नेकी से तेरी निगाह नेकी से हटने ना पाए, दुनिया जिंदगी के ठाट में लग जाए। यानी जब निगाह जो है ना हमारी हटेगी अल्लाह की रजामंदी से, अल्लाह की खुशनुदी की तरफ से निगाह हटेगी, तो कहाँ पर जाके अटक जाएगी, दुनिया की जिंदगी में। इसके बाद अल्लाह ताला बता रहे हैं कि जो अल्लाह के जिक्र से गाफिल कर दिया गया, अपने ख्वाहिश नफ्स के पीछे पड़ गया, उसका काम यह हद से गुजर चुका। ये तो कुरान तो हक है, रब की तरफ से आया, जो जालिम इसको यानी इसकी पैरवी नहीं करेगा तो अल्लाह ताला बता रहे अल्लाह ने उसके लिए आग तैयार कर रखी और वो वहां पर फरियाद रस नहीं पाएगा, और तेल के तिलछट जैसा होगा, यानी उसका पानी। वईद वाली आयतें हैं ये, याद रखिए आयत नंबर 28 से 31 तक अल्लाह ताला कुरान के इनकार करने वालों के बारे में कैसी सख्त वईद रखे हैं। बहनों हम इनकार नहीं करेंगे, इसका इकरार करेंगे, इसे बार बार पढ़ेंगे, इसको समझेंगे। पढ़ने से मुराद ये नहीं कि खाली हम इतने कुरान में हो गए, मेरे इतने कुरान हो गए, मैंने इतना पढ़ लिया, नहीं, समझे। आपको अगेन मैं बता दूं, इब्न माजा की हदीस, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि एक यानी 100 रकात नफिल नमाज से बेहतर है, 100 रकात नफिल नमाज से बेहतर है कि तुम एक आयत को समझो, 100 रकात नफिल नमाज से बेहतर है कि तुम एक आयत को समझो। अगेन मैं दोहरा रही हूँ हदीस को, یہ 100 رکعت نفل نماز سے بہتر ہے کہ تم ایک آیت کو سمجھو, یعنی سمجھ کے پڑھنا اتنا امپورٹنٹ ہے. جو سمجھ کے نہیں پڑھا, جو اس کے اوپر عمل نہیں کرا, تو اللہ تعالیٰ بتا رہی ہے یہ تیل کی تلچھٹ جیسا وہاں پانی ہوگا جس سے چہرے وہ چہرے بھون دے گا, اور بڑا ہی برا پانی ہے, بڑی بری آرام گاہ ہے دوزخ. ہاں, جو ایمان لائے, نیک عمل کرے, اللہ تعالیٰ ان کے ثواب کو ضائع نہیں کرتا. اللہ تعالیٰ بتا رہے ہیں ان کو وہاں سونے کے کنگن پہنائے جائیں گے, سبز رنگ کے, نرم و باریک اور موٹے ریشم کے, یعنی نرم باریک ہر قسم کے ریشم کے جو ہے نا اللہ تعالیٰ سبحان اللہ نے لباس پہنائے گا. تختوں پر وہ تکیہ لگائے بیٹھے ہوں گے. کیا ہی خوب بدلہ ہے, کس قدر عمدہ آرام گاہ ہے, سبحان اللہ, جنت. اللہم آتینا, اللہ ہم سب کو عطا کرے یا رب. دیکھیے بہنوں, جب یہ آیتیں آ رہی ہیں جنت کی, دعا کر لے. دعا یہی ہے قرآن کے, لوگ بولتے ہیں قرآن پڑھے دعا کر. دعا کب کرنا ہے؟ دعا تبھی کرنا ہے جب آپ کا ایمان تازہ ہے. یہ سن کر ہمارے نا اللہ تعالیٰ بتا رہے ہیں وزیرت قلوبہم, ان کے دل کانپ جاتے ہیں اللہ کی آیتوں کو, وہ کانپتے ہی فوری دعا کر لیں. صحیح وقت ہے یہ دعا کا. اور جب ہم یعنی خوشخبریاں سن رہے ہیں, دل خوش ہو رہا ہے, اسی وقت دعا کر لیں جنت میں انشاءاللہ. اللہ تعالیٰ بتا رہے ہیں کہ جنتی وہ ہوں گے جو خوب آرام کا جگہوں پر ہوں گے. اس کے بعد یعنی جنتیوں کا ذکر کر کے اللہ تعالیٰ آیت نمبر 32 سے 44 تک باغ والے, دو باغ والے اشخاص کا, دو باغ والے لوگوں کا قصہ بتا. وہ دو باغ والے کیا تھے, یہ بھی اللہ تعالیٰ ایک مثال دیتا ہے. دو لوگوں, یہ دونوں کیا تھے, کیا کرے تھے کہ اللہ تعالیٰ نے دونوں کو باغات دیے. دونوں میں سے ایک کا باغ بہت, یعنی اس کے انگور اور کھجور بہت 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 سارے درخت تھے, اور کھیتیاں بھی تھیں, نہریں بھی تھیں, بہت خوبصورت بڑا باغ تھا, اور بہت بہت اس سے اس کو فائدہ ہوتا تھا, میوہ بہت دیتا تھا وہ باغ. تو اب آتا نا بندے کو حماقت میں آ جاتا, نعوذ باللہ. آزمائش ہے, اللہ کا دینا بھی آزمائش ہے. خوب دیا اللہ تو اکڑنا نہیں, اکڑ گئے دوسروں کے اوپر شروع ہو جاتے. کیا کرا وہ شخص بھی جو اللہ یہ مثال دے رہا ہے, کہ وہ شخص کیا کرا, اپنے ساتھی کو بولا, دیکھو میں تم سے بہت مالدار ہوں, دیکھو میرے پاس یہ جتھے ہیں, میں زیادہ مضبوط ہوں. اور اپنے باغ میں گیا اور کیا بولا کہ یہ کسی بھی وقت برباد نہیں ہو سکتا, نعوذ باللہ, کیسا بڑا باغ ہے میرا, اور نہ قیامت قائم ہونے والی, میں خیال نہیں کرتا کہ قیامت کبھی قائم ہوگی. اچھا اگر ہوگی بھی, بولنے لگا وہ, اچھا اگر ہوگی بھی میں رب کی طرف لوٹایا بھی جاؤں گا, اس سے اچھا اور دوں گا اللہ تعالیٰ میں. بس اس کا خالی گمان تھا اور حماقت اپنی زبان سے نکال رہا تھا. تو اللہ تعالیٰ برے دوسرا, اللہ تعالیٰ بتا رہے ہیں دوسرا شخص اس کو بولا کہ اس ہستی کا تو انکار کرتا ہے جس نے تجھے مٹی سے پیدا کیا. تو ادنا, تو ایک مٹی اور نطفے سے پیدا ہوا, پھر پورا آدمی اللہ نے تجھے بنایا, اس اللہ کا انکار کر رہا ہے تو. حالانکہ تو جب داخل ہوتا اپنے باغ میں تو تجھے تو کہنا چاہیے تھا ماشاء اللہ لا قوت الا باللہ. کیا بول رہی اللہ تعالیٰ, کہ وہ دوسرا شخص بولا کہ جب ہم اللہ کی کوئی نعمتوں کو دیکھتے ہیں تو کہیں ماشاء اللہ لا قوت الا باللہ, یعنی یہ جو مجھے ملی ہے وہ میری اپنی قوت سے نہیں ہے, ماشاء اللہ یہ تو اللہ نے جو چاہا مجھے دیا, لا قوت الا باللہ, اس میں میری کوئی قوت داخل نہیں, پورا اللہ کو دے دیں کریڈٹ ان شاء اللہ, کیونکہ اللہ ہی ہے نا, اللہ ہی ہے, اللہ ہی ہے جو پوری چیزوں کا یعنی بنانے والا ہے. تو بول رہا ہے کہ وہ دوسرا شخص بولا کہ کیا ہی اچھا ہوتا تو اگر یہ کہتا کہ ماشاء اللہ لا قوت الا باللہ, یہ میرا باغ جو ہے وہ اللہ کی عطا ہے. اس کے بجائے وہ کیا بولا, ارے میں تو تمہارے کو مال میں کم دیکھ رہا ہوں. وہ دوسرا شخص بولا کہ تو اس کے بجائے مجھے یہ کہہ رہا ہے کہ میں مال میں کم ہوں, اولاد میں کم ہوں, بہت ممکن ہے کہ میرا رب بھی مجھے اس باغ سے بہتر باغ دے دے. پھر ہوا بھی یوں ہی کہ اللہ کی عذاب آیا, وہ پورا باغ ایک سیکنڈ میں یعنی ایسا اللہ نے چٹیل میدان بنا دیا جیسا کہ وہاں پر کوئی باغ ہی نہیں تھا. اور یعنی اس کا کفر ہکا بھکا رہ گیا کہ افسوس کرنے لگا, کہنے لگا وہ شخص یہ کہہ رہا تھا کاش میں اپنے رب کے ساتھ کسی کو شریک نہ ٹھہراتا. تو اللہ تعالیٰ بتا رہے ہیں اس کی حمایت میں کوئی جماعت نہیں اٹھی, انہیں مطلب شرک کرانا بھی اللہ کے ساتھ یہ بول کے کہ مطلب نہیں کبھی قیامت نہیں آئے گی, یعنی اپنے نفس کو اس نے الہ بنا لیا تھا. من اپنا جو نفس ہوتا نا اندر, اس کو الہ بنا لیا شریک اللہ کے ساتھ. کیا بولا کہ نہیں جو بھی ہے میں صحیح ہوں, اور میرے کو اللہ تعالیٰ یہاں پہ دے رہا نا, مر بھی گیا میں تو وہاں پہ بھی اس سے بڑھ کے دیں گا. تو یعنی اپنی نفسانی خواہشات کی وہ پیروی کر رہا تھا. تو اللہ تعالیٰ بتا رہی کہ کوئی اس کی مدد کے لیے نہیں آیا, اس کو میں نے تحت نحس کر دیا. یہ اللہ تعالیٰ مثال دیتے ہیں ہمارے لیے, مثالیں, اس سے ہم خوف کھائیں انشاءاللہ. آگے آیت نمبر 46 اور 45-46 میں دنیا کی زندگی کی حقیقت کی مثال دے رہے ہیں. دنیا کی زندگی کی حقیقت کیا مثال دے رہے ہیں, کہ جیسے آسمان سے پانی گرا, کتنی اچھی مثال ہے, دیکھیے سبزہ اگاتا, زمین کیا کرتی, سبزہ اگاتی اور بہت ہری بھری ہو جاتا. تو وہی سبزہ پھر تھوڑے دن میں اللہ تعالیٰ ہم نظروں سے اپنے دیکھتے ہیں کہ وہ گھاس پھوس بن جاتا, چورا چورا ہو جاتا اور اسے ہوا اڑا لے جاتی, یعنی ایسا جیسا کہ وہ سبزہ تھا ہی نہیں کبھی. تو یہ مثال ہے دنیا کی زندگی کی کہ بندے کو زندگی ملتی ہری بھری ہوتی, اس کی جوانی بڑا ہوتا سب, مطلب اللہ ہٹا کٹا کرتا اس کو, اور پھر ایک وقت ایسا آتا کہ جیسے وہ تھا ہی نہیں زمین پہ, ایسا غائب ہو جاتا زمین سے جیسا کہ کبھی تھا ہی نہیں. تو سبحان اللہ, اللہ تعالیٰ بتا رہی ہیں کہ اصل چیز کیا ہے, مال و دولت تو دنیا کی زینت ہے, یہ بات ہمیشہ یاد رکھیے. آیت نمبر 46, المال والبنون زینت الحیات الدنیا, تمہارے بچے تمہارا مال ایک دنیا کی زینت ہے, باقی رہنے والی باقیات الصالحات, نیکیاں باقی رہنے والی, اور یہ خیر ہے تمہارے رب کے پاس, اور ثواب میں بھی بہت بہتر ہے, توقع کے سے بہت بہتر ہے. اس کے بعد اللہ تعالیٰ 47 سے 49 تک میدان حشر کے متعلق بتا رہے ہیں اللہ تعالیٰ کہ کیسا اللہ تعالیٰ اکٹھا کریں گے سب کو, کسی کو باقی نہیں چھوڑیں گے, سب رب کے سامنے صف بستہ کھڑے حاضر ہوں گے. اور اللہ تعالیٰ 49 میں جو بات بتا رہا ہے وہ غور کرنے کے قابل ہے, سٹار مارک ڈال لیجئے اور اسے یاد رکھیے اس 49 آیت کو. کیا فرما رہے اللہ تعالیٰ, نام اعمال جب سامنے رکھ دیا جائے گا تو مجرم بولیں گے, دیکھ کے خوف زدہ ہو جائے, کہیں گے اللہ یہ کیا چیز ہے, ہائے کمبختی ہماری, یہ کیسی کتاب ہے جس نے کوئی چھوٹا عمل ایک حرکت بھی نہیں چھوڑی ہماری. یاد رکھیے کیا بتا رہی ہیں کہ وہ انسان کہے گا, یقول یا ویلتنا مالی حاضل کتاب, یہ کتاب تو کیا ہو گیا, لا یغادر صغیرۃ ولا کبیرا, نہ کوئی چھوٹی بات چھوڑی نہ بڑی بات چھوڑی, الا احصاها, کہ اس نے اس کو محفوظ کر لیا, وجد ما عمل حاضر, وہ اپنے عمل کو حاضر پائے گا. اور اللہ تعالیٰ بتا رہے ہیں کہ یہ کسی پر اللہ ظلم نہیں کرے گا, بندہ اپنے پر ظلم کرتا. اللہ اکبر, یاد رکھیں اس آیت کو کہ ایک کتاب ہمارے ساتھ ہمیشہ لگی بھی ہے جو اپنے ایک ایک عمل کو نہیں چھوڑتی, نہ چھوٹا نہ بڑا. اپنے گناہوں سے استغفار کریں اور کثرت سے نیکیاں کریں تاکہ نیکی والا پھلڑا ہمارا, وہ کتاب بڑی جمع ہو ہماری نیکیوں والی انشاءاللہ. آگے ابلیس کا ذکر کیا گیا کہ کیسے ابلیس نے مطلب لوگوں کو بہکاتا ہے. اور آگے اللہ تعالیٰ آپ دیکھیے 60 سے 82 تک, اصل یہ جو کہف میں جو واقعات ہیں نا اس میں عبرت والے, کافی عبرت والے واقعات ہمارے لیے ہیں, اس میں آیت نمبر 60 سے 82 تک موسیٰ علیہ السلام اور خضر علیہ السلام کا واقعہ ہے بہنوں, جو کہ مشہور واقعہ ہے. موسیٰ علیہ السلام کیا کرے تھے کہ یہ بولے کہ مطلب دیکھیے وہاں پہ آزمائش کیسی ہوتی تھی, پیغمبروں کی بھی اللہ نے آزمائش کی, جیسے پیغمبروں نے بولے موسیٰ علیہ السلام کہ کوئی شخص ان کے درمیان میں سے اٹھ کے بولا موسیٰ علیہ السلام کے قوم کا کہ اے موسیٰ کس کو علم زیادہ ہوگا اس وقت روئے زمین پر, تو موسیٰ علیہ السلام بولے میں نبی ہوں نا تو آبویسلی میرا ہی علم زیادہ ہے پورے روئے زمین پر. تو اللہ تعالیٰ بولے نہیں اے موسیٰ, تم سے بھی بڑھ کر کوئی ہے علم میں. تو بولے ہاں کون ہے, میں ملنا چاہوں گا اس سے. تو بولے جاؤ اور ملو خضر علیہ السلام کے بارے میں, یعنی جب موسیٰ نے اپنے یعنی نوجوان ایک غلام کو ساتھ لے کے گئے تھے اور بولے کہ یہ مچھلی اپنے ساتھ ہے, یہ اس کا مطلب نشانی یہ ہے کہ مچھلی جس وقت گم ہو جائے گی ہم سے تم فوری اس تعلق سے مجھے بتانا. پھر یہ ہوا کہ وہ عرصے دراز تک چلتے رہے اور ایک وقت ایسا آیا کہ جہاں پر ان کو وہ مطلب انہوں پوچھے اس ساتھ میں جو نوجوان تھا ان کے پوچھے کہ کہاں ہے وہ مچھلی بتا, تو وہ بولے کہ ارے میں آپ سے ذکر کرنا بھول گیا تھا, وہ ایک جگہ ہم سے غائب ہو گئی تھی. تو انہوں بولے کہ ارے جب ہی مجھے بتانا چاہیے تھا. بہرحال وہاں پر دوبارہ اس جگہ پر وہ پلٹ کر گئے, جانے کے بعد دیکھا کہ وہاں پر خضر علیہ السلام سے ملاقات ہوئی. اللہ تعالیٰ نشانی بتائے تھے کہ جس جگہ تمہاری مچھلی گم ہوگی وہاں پر خضر علیہ السلام تم کو ملیں گے. تو بہرحال جب وہاں پر خضر علیہ السلام سے ملاقات ہوئی اور خضر علیہ السلام کے ساتھ موسیٰ علیہ السلام جب بولے کہ میں تھوڑے دیر آپ کے ساتھ رہنا چاہ رہا ہوں, دیکھنا چاہ رہا ہوں کہ اللہ نے آپ کو آخر کیسے علم دیا, آپ کا کیا معاملہ ہے, تو خضر علیہ السلام بولے اے موسیٰ تم میرے ساتھ صبر نہیں کر سکو گے. انہوں بولے نہیں میں صبر کر سکتا ہوں چلوں گا. تو بولے ٹھیک ہے انشاءاللہ آپ مجھے صبر کرنے والوں سے پائیں گے, مجھے ساتھ لے لیجئے. تو پھر موسیٰ علیہ السلام کو خضر علیہ السلام لے کر ساتھ چلتے ہیں, تو دو تین چیزیں پیش آتی, جیسے انہیں وہ کیا کرتے ہیں کہ اپنے ایک یعنی جو کشتی میں لوگ بیٹھ کے جاتے رہتے ہیں وہ کشتی والا ان سے معاوضہ نہیں لیتا, اور وہ کیا کرتے ہیں خضر علیہ السلام اس کے کشتی کے ایک حصے کو توڑ دیتے ہیں, ایک حصے کو اوپر کا تھوڑا سا حصہ جو ہے نا توڑ دیتے کشتی کا. تو انہوں بولتے کہ موسیٰ علیہ السلام ارے یہ کیا کر رہے ہیں آپ, یہ تو بےچارا اتنا اچھا ہے کشتی والا, اس نے ہم سے اجرت نہیں لی اور آپ اس کی کشتی توڑ دیے, مطلب اس کا مطلب عیب کر دیے کشتی میں. تو بولتے میں نے تم سے کہا تھا نا کہ تم کو صبر نہیں ہوگا, تم میرے ساتھ نہیں رہ سکتے, تم کو صبر نہیں ہوگا. اللہ اکبر اللہ اکبر. تو انہوں بولے کہ نہیں آپ مجھے موقع دیجیے, میں صبر کروں گا, اب نہیں بولوں گا. आगे सोलवा पारा शुरू होता है फाल आलम, इसी में आ रहा है, यानी कहफ में ही सोलवा पारा शुरू हो रहा हमारा, उसमें फिर आगे बढ़े मूसा अलैहिस्सलाम और खिज्र अलैहिस्सलाम। तो फिर बोले कि एक गांव में गए और वहां गांव वालों से खाना तलब किया, तो वो लोग मेहमान, पहले होटल्स नहीं थे ना बहनों, होटल्स नहीं थे, जाके लोगों के पास ही खाना पूछते थे, वो मेहमान नवाजी नहीं करे, वो गांव वाले मेहमान नवाजी नहीं करे। तो पहले जमाने में क्या होता था कि अगर लोगों के पास खाना नहीं होता सफर में, मतलब उनका खाना अगर खत्म हो जाता तो वहीं का वहीं कुछ काम करते थे और गिजा का बंदोबस्त करते थे, या फिर मेहमान नवाजी लोग करते और अल्हम्दुलिल्लाह पेट ये लोग भरते और आगे अपना सफर जारी रखते। तो क्या हुआ कि उस वक्त वहां पर लोग मेहमान नवाजी नहीं करे उस गांव की, जिस गांव में ये लोग रुके थे आकर, तो एक दीवार गिरी हुई थी वहां पर। तो खिज्र अलैहिस्सलाम क्या करे, वो दीवार को बोले इसको बनाना है, इसको ठीक ठाक कर दिए और उसकी उजरत भी नहीं ली और वहां से चले गए। तो फिर मूसा अलैहिस्सलाम पूछे, अरे ये क्या करे आप, उजरत तो लेना था ना। तो बोले देखे मूसा, मैंने तुमसे कहा था ना कि तुम सबर नहीं कर सकोगे, तो बोले अच्छा मुझे माफ कर दो, मैं अब सबर कर लूंगा। फिर आगे जाते हैं और एक लड़के को जो है ना खिज्र अलैहिस्सलाम खत्म कर देते। तो बोलते अरे ये क्यों खत्म कर दिए तुम उसको इस तरीके से, तो बोलते अब तुम्हारा मेरा साथ खत्म, तीन मरतबा मौका दिए खत्म, अब मैं तुम्हारा वो मसलहतें बताऊंगा कि मैंने ये तीन काम क्यों किए। वो जो कश्ती में सुराख किए थे खिज्र अलैहिस्सलाम, उसकी वजह क्या थी कि आगे जाके एक बादशाह जालिम ऐसा था जो वो कश्तियों को छीन ले रहा था सबसे, और इनकी कश्ती को ऐब दिखा, ऊपर से टूटी फूटी दिखी तो छोड़ दिया। तो बोले तुमको नहीं मालूम था, भाई ऐसा इल्म बाज़ वक्त अल्लाह किसी को देता है, वो जमाने में जैसा खिज्र अलैहिस्सलाम को दिया था, तो फिर वो चीज बताई गई। आगे बताते कि मतलब एक दीवार को जो मैंने उठाई और उजरत नहीं ली, ये मैंने दी एक दो यतीम बच्चों की दीवार मैंने उठाई, इनके माँ बाप बहुत सालेह थे, नेक थे, तो ये दीवार के नीचे जो चुटकी गिर गई थी उसके नीचे खजाना है, तो वो खजाना बड़े होने के बाद इन लोगों को मिलना, उसके लिए मैंने वो दीवार उठा दी उनके लिए और उसको ठीक ठाक कर दिया, ताकि ये बच्चे जब बड़े हों तो उनको वो खजाना मिले, क्योंकि उनके वालिदैन बहुत नेक थे। आगे जाके बोले कि एक बच्चे को जो मैंने खत्म किया तो उसकी वजह ये थी कि ये रब के हुक्म से था, और ये कि जो है ना मतलब वो बड़ा होकर अपने माँ बाप को सताएगा, बदबخت निकलेगा, और उसके माँ बाप बहुत नेक है, उसके माँ बाप बहुत नेक है, वो बड़ा होकर बदबخت निकलेगा, इसीलिए तेरे रब ने नहीं चाहा कि वो रहे दुनिया में, और अल्लाह ताला उसे चाहे तो आगे इंशाल्लाह औलाद देगा। तो बहरहाल ये जो चीजें थी मूसा अलैहिस्सलाम और खिज्र अलैहिस्सलाम का जो वाकया इतना बताया गया। आगे 83 से 101 तक ज़ुल्क़रनैन और याजूज माजूज के बारे में, ये भी एक कौम है बहनों, ये भी एक कौम है, ज़ुल्क़रनैन के ताल्लुक से अल्लाह ताला बता रहे हैं। आज से लोग ज़ुल्क़रनैन का वाकया दरियाफ्त करते हैं, आप कह दीजिए इसमें थोड़ा सा हाल मैं तुम्हें पढ़कर सुनाता हूँ, अल्लाह ताला बता रहे हैं, थोड़ा सा हाल अल्लाह ताला ने बताया इस कौम के बारे में। हमने इसे जमीन में कुव्वत अता फरमाई थी और उसे हर चीज के सामान भी इनायत कर दिए थे, और वो एक राह के पीछे लगा यहाँ तक के सूरज, यानी मैं मुख्तसर आपको बता दूँ इसकी तफसीर, आयत नंबर 83 से 101 तक। एक कौम थी जो याजूज और माजूज, जो बहुत ही जमीन में फसाद बर्पा कर रही थी, उस कौम के लिए अल्लाह ताला ने ये यानी निकाला रास्ता कि ज़ुल्क़रनैन को, यानी लोग बोले वो उस कौम के कि ऐ ज़ुल्क़रनैन, ये याजूज माजूज बड़े भारी फसादी हैं और ये लोग बहुत हमको जमीन में बड़ा फसाद कर रहे हैं, तो बोले आप हमारे लिए कुछ करिए। तो बोले कि ठीक है तुम ऐ कौम तुम मेरी मदद करो, मैं तुम्हारे लिए एक दीवार बनाऊंगा। लिहाजा वहां पर एक सीसा पिघलाई दीवार बनाई गई और उस दीवार यानी मजबूत हिजाब, मजबूत दीवार एक बनाई गई कि वो दीवार के पीछे याजूज और माजूज हैं और वो लोग आ नहीं पाएंगे। फिर एक वक्त ऐसा आएगा, यानी ये कहाँ है, यहाँ तक कि जब दोनों पहाड़ों के दरमियान दीवार बराबर कर दी, यानी मतलब है कि वो कौम ज़ुल्क़रनैन अपनी वो कौम को लेकर क्या करे, पूरा एक दोनों पहाड़ों के दरमियान एक मजबूत दीवार बना दिए, और फिर बोले कि तू हुक्म दिया कि आग तेज जलाओ तावक के लोहे की इन चादरों को, बिल्कुल आग की तरह कर दिया। तो फरमाया मेरे पास लाओ, इस पर पीला हुआ तांबा डालो, यानी दीवार बनाने का एक तरीका वहां पर बताया गया, कैसी मजबूत दीवार थी वो कि लोहे को जला के फिर उसके अंदर तांबा डाल के करके बहुत ही मजबूत दीवार बना दी गई, और ना इसमें कोई यानी कोई एक सुराख भी इससे तुम नहीं देखेंगे। बड़े आगे होगा ये कि निशानी क़ुर्ब क़यामत निशानियों में से है कि जब सूर फूंकने का वक्त होगा उससे पहले अल्लाह ताला क्या करेंगे, निशानियां बड़ी बड़ी निशानियों में से एक है कि वो दीवार टूटेगी और याजूज माजूज बाहर निकलेंगे। याजूज माजूज का आना यानी अल्लाह ताला ये ख़यामत के करीब उनका ज़हूर होगा, मुख्तलिफ सही बुखारी की हदीस में आया है, सही मुस्लिम की हदीस में आया है। एक हदीस में नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस दीवार में थोड़े से सुराख को फितने के करीब होने से ताबीर फरमाया, यानी उसमें सुराख होंगे उसके बाद वो दीवार टूटेगी और याजूज माजूज दोबारा आएंगे दुनिया में, क़ुर्ब क़यामत की निशानियों में से है। आगे अल्लाह ताला इरशाद फरमा रही हैं कि आप देखेंगे आयत, बहुत अहम अहम बात है, ये भी नोट करिए इस चीज को, आयत नंबर 108 को नोट करिए। क्या फरमा रहे अल्लाह ताला कि कह दीजिए अगर मेरा परवरदिगार की बातों के लिखने के लिए समंदर स्याही बन जाए तो भी मेरे रब की बातें खत्म होने वाली नहीं है, उतना बड़ा अल्लाह है। समंदर की स्याही खत्म हो जाए यानी रब की तारीफ, रब की तौसीफ, रब की मतलब बादशाहत, उसके ताल्लुक से अगर रब के बारे में, इतना बड़ा है बहनों हमारा रब, इतना बड़ा है, हम गुनाह क्यों कर रहे हैं, क्योंकि हमको अंदाजा नहीं है अपना रब कितना बड़ा है। जो हुक्म दिया ना हमको गुनाह नहीं करो, नेकियां करो, तो वो रब के बारे में अगर आप जान लेंगे ना तो गुनाह हमसे नहीं होगा। तौहीद का इल्म वही है, इल्म तौहीद वही है कि रब के बारे में आप जानो, कंपल्सरी है। अल्लाह ताला बता रही कि इलमु, तुम ये इल्म हासिल करो, अन्नहु ला इलाहा इल्लल्लाह, अल्लाह के बारे में इल्म हासिल करना, तौहीद का इल्म हासिल करना हुक्म है, फर्ज है। क्यों? क्योंकि आपको रब की पहचान नहीं होगी तो खुद को क्या पहचानेंगे? जब रब को पहचानेंगे तो तुम खुद को भी पहचानोगे, वरना अल्लाह ताला फिर अपना सही और गलत का फैसला कर सकोगे। रब को ही नहीं पहचाना बंदा तो फिर उसका जीना जीना नहीं है, उसका जीना बेफजूल है। कहे कि मतलब उसने रब को ही नहीं पहचाना, अल्लाह ताला रब इतना बड़ा है कि उसके बारे में अगर तुम लिखने बैठो तो समंदर को तुम अगर स्याही बना लो, इंक स्याही कहते हैं इंक को, समंदर को इंक बना के वो इंक डालते जा रहे हैं, लिखते जा रहे हैं, डालते जा रहे हैं, लिखते, समंदर खत्म हो जाएंगे लेकिन अल्लाह की बातें खत्म नहीं होंगी। तो इतना बड़ा है अल्लाह, तो कम अज कम जितना इल्म अल्लाह ने अपने बारे में दिया है उसको जरूर हासिल करें, जरूर हासिल करें। क्योंकि बार बार इससे पहले की भी आयत में मतलब 101 से 108 तक आपको नहीं बताया कि क्या है, इसमें वही है कि अल्लाह ताला बता रहे हैं कि बार बार यानी अल्लाह के हक का जो इनकार कर देता है और इस तरफ उस तरफ दौड़ने लगता है अल्लाह को छोड़कर, क्यों दौड़ रहा है ये? क्योंकि उसको इल्म नहीं है अल्लाह क्या है, अल्लाह ने कैसे यानी गुमराही का बदला कैसा रखा, जहन्नम कैसी है, उसने नहीं देखना अपने आंखों से। जब आंखों से देख लेता ना तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाए कि जैसे मैंने आंखों से देखी जहन्नम को, तो अगर ऐ सहाबा तुम उसको देखते तो तुम हंसते कम और रोते ज्यादा। अल्लाह अकबर, जो अल्लाह ने तैयार कर रखी ना बहुत खतरनाक चीज है, बहुत खतरनाक वो जहन्नम इतनी खतरनाक है उसकी होलनाकी कि अल्लाह ने कहा कि वो मैं तुम्हें बता दूं कि एतबार आमाल सबसे ज्यादा खसारे में कौन है। आयत नंबर 104 103, इसमें देखिए अल्लाह ताला बता रहे हैं, कह दीजिए अगर तुम कहो मैं तुम्हें बताऊं कि आमाल के एतबार से सब में ज्यादा नुकसान में खसारे में कौन है, वो है जिनकी दुनियावी जिंदगी की तमाम तर कोशिशें बेकार हो गई और वो इसी गुमान में रहे कि वो बहुत अच्छे काम कर रहे थे। अल्लाह अकबर, अल्लाह अकबर, कैसे साफ साफ बता दी थी क्या, ये भी आयत नोट करिए, बहुत अहम आयत है, आयत नंबर 103 और 102 और 104, 103 और 104 सूरह कहफ। क्या बता रहे हैं अल्लाह ताला कि कह दीजिए तुम ए नबी कह दीजिए कि अगर तुम कहो तो मैं एक ऐसी चीज तुमको बता दूं कि आमाल के एतबार से यानी सब में ज्यादा नुकसान उठाने वालों में से कौन रहेगा, वो जिसने दुनियावी जिंदगी में कोशिशें की आमिलतुन नासिबत असलन आलम हामिया। और एक सूरे में अल्लाह ताला आगे तीसवें बारे में आता है आयत कि आमिलतुन नासिबत असलन आलम हामिया, अमल करने वाली पेशानी जो जहन्नम में झोंक दी जाएगी। यहाँ पर अल्लाह ताला बता रहे हैं 104 आयत में कि तमाम दुनियावी कोशिशें जी उसके बेकार हो जाएंगी और वो कोशिश करता और ये समझ रहा है कि मैं जो भी कर रहा हूँ अच्छा कर रहा हूँ। ये धोखा है बहनों, ये गुमान में नहीं रहना, हक को देखिए, कुरान खोलिए पढ़िए समझिए, हक को देखिए, हदीस खोलिए पढ़िए, हक को देखिए। हक को नहीं देखेंगे बंदा मनमानी करेंगे, मनमाना दीन नहीं है, दीन मनमाना नहीं है। इससे पहले भी मैंने आपको एग्जाम्पल दिया था कि मैं मनमानी करूंगी नमाज में, मैं बोलूंगी सुभान रब्बिल आला सुभान रब्बिल अजीम नहीं पढ़ती, मैं ला इलाहा इल्लल्लाह पढ़ती हूँ क्योंकि बहुत अजीम कलिमा है अर्श पर लिखा हुआ। बेशक वो कलिमा बड़ा अजीम है, बहुत बड़ा कलिमा है, अल्लाह ने अर्श पर उसको लिखा, لیکن آپ کو رکوع سجود میں آپ کو وہ کلمہ نہیں پڑھنا ہے, آپ کو تو سبحان رب العظیم, سبحان رب العالی, سجود رکوع کی اور بھی دعائیں ہیں, وہ دعائیں کرنی ہیں. میں اپنی من مانی نہیں کر سکتی کہ مجھے کلمہ بہت پسند ہے لہٰذا میں رکوع میں بھی کلمہ پڑھوں گی, سجدے میں بھی کلمہ پڑھوں گی, نہیں ہو سکتا, من مانی نہیں چل سکتی تھی. جو کہا گیا کرنے کے لیے وہی دے, یا وہی بتا رہے اللہ تعالیٰ کہ اتنا بدترین ہے وہ شخص, کہ اتنا نقصان اٹھانے والوں میں سے ہوگا, اس کا حال یہ ہوگا کہ وہ کیا کرا, دنیا کی زندگی کے اعمال اس کے پورے بیکار ہو جائیں گے, کیونکہ وہ گمان کے حساب سے عمل کرتا تھا, دلیل نہیں تھی اس کے پاس قرآن حدیث. اللہ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں دلیل کے مطابق عمل کرنے والا بنائے, قرآن حدیث کی دلیل کے مطابق ہمارے اعمال ہوں انشاءاللہ. کئی بہنیں ایسی ہیں بہنوں, دیکھ کر تعجب ہوتا ہے, ہزاروں یعنی مطلب ہے کہ ہزاروں نہیں کہوں گی میں تو, ایسے انگنت کئی تعداد اتنی ہے کہ جو بہنیں یعنی من مانی کریں, من مانی عبادتیں. رب چاہی عبادت کرنی ہے بہنوں, من چاہی عبادت نہیں, رب چاہی عبادت کرنی ہے. اللہ کو جو مطلوب ہے وہ عبادتیں ہم کریں, ہم اپنی طرف سے نہیں کر سکتے. اللہ کو جو مطلوب ہے, اللہ تعالیٰ یہ کرو بولے وہی کرنا, یہ نہیں کرو بولے وہ نہیں کرنا, دین میں نئی نئی بدعتیں ایجاد نہیں کرنا. تو کیا ہوگا, وہ پھر اللہ تعالیٰ بتا رہے ہیں کہ وہ گمان میں رہتا کہ میں اچھا کر رہا ہوں اور اس کی ساری کوششیں تباہ ہو جاتی اور وہ خسارے میں پڑ جاتا. اللہ محفظہ. یہی وہ لوگ ہیں جنہوں نے اپنے پروردگار کی آیتوں اور اس کی ملاقات سے کفر کیا. آیتوں سے کفر یہی ہے انکار, کہ بندہ دیکھے نہیں, پڑھے نہیں, سمجھے نہیں, تو اس کا انکار ہے وہ. تو اللہ تعالیٰ بتا رہے ہیں ان کے اعمال غارت ہو جائیں گے, بس قیامت کے دن اس کا کوئی وزن نہیں ہوگا. اور حال یہ ہے کہ ان کا بدلہ جہنم ہے, کیونکہ انہوں نے کفر کیا اور میری آیتوں کو, میرے رسولوں کا مذاق بنا لیا. دین کوئی مذاق نہیں ہے, سیریسلی اس کے اوپر عمل کرنے کا ہے انشاءاللہ. اور ہاں, جو کوئی ایمان لائے, انہوں نے کام اچھے کیے, تو اللہ تعالیٰ بتا رہے ہیں میں انہیں جنت الفردوس دوں گا. اللہم آتینا, اللہ ہم سب کو عطا کرے یا رب. کیا بول رہے ہیں اللہ تعالیٰ, کہ میں اس کو جنت الفردوس دوں گا, ٹاپ کی جنت ہے بہنوں. اللہ کے رسول صلی اللہ علیہ وسلم نے کہا, مانگنا ہے تو جنت الفردوس کو مانگو, ٹاپ کی جنت. اللہ کے رسول, اللہ تعالیٰ کے عرش کے قریب ہوگی یہ جنت. یعنی آپ کو پتا ہے نا, جنت میں بھی درجات ہیں, درجات ہیں. جیسے یہاں رہتا ہے نا اپنے پاس, کوئی لکھ پتی ہے, کوئی کروڑپتی ہے, کوئی ملینر ہے, کوئی ملینر ہے. تو سبحان اللہ, یہ تو آزمائش ہے دنیا کی دینا اللہ کی, لیکن اللہ تعالیٰ یعنی جنت میں بھی درجات رکھیں گے. جیسے ہم جہنم کے درجات سنے تھے نا پچھلے, ہلکا عمل, ہلکی سزا اور بھاری سزا, تو جہنم کے درجات, ہلکی جو عذاب ہوگا وہ اوپر رہیں گا, اور جو درجات آگے بڑھیں گے, مطلب یہ کہ اور شدید عذاب, اور شدید, لاسٹ میں یعنی گہرائی نیچے جاتی اس کی. اس کو امیجن کریے, جہنم کی گہرائی, ہلکا عذاب اوپر رہتا, اس کے نیچے اس سے خطرناک عذاب, اس کے نیچے اسے, اور سب میں نیچے سب میں خطرناک عذاب, جہنم کا یہ معاملہ. اور جنت کا کیا معاملہ ہے, کہ پہلا درجہ نیچے رہیں گا, اس کے اوپر اور ایک درجہ اس کے اوپر, یہ اوپر جائے گا. پھر وہی ہم پچھلے مثال میں جائیں گے, کل جو مثال ہم پڑھے تھے, کلمۃ الطیبہ اور کلمۃ الخبیثہ. پاکیزہ کلمے کہاں تک پہنچاتے ہیں آپ کو, بلندیوں تک پہنچاتا ہے پاکیزہ کلمہ. لا الہ الا اللہ پہ اتنے آپ جم جانا ہے, اس کے تقاضوں کو پورا کرنا ہے, اس کے شرائط کو پورا کرنا ہے, لا الہ الا اللہ کا علم آپ کو حاصل کرنا ہے. تو یہی توحید کا علم ہے بہنوں, اس کو حاصل کریں گی اور عمل اپنا بڑھاتے جائیں گی, تو وہ خشاخیں کہاں تک پہنچیں گی, آسمان تک, عرش کے قریب جو جنت ہے, جنت الفردوس, وہاں تک پہنچے گی. اللہم آتینا, اللہ ہم سب بہنوں کو عطا کرے یا رب, اللہ ہم سب کو عطا کرے یا رب وہ والی جنت. سبحان اللہ, جنت الفردوس یہاں جو ذکر ہو رہا ہے, ان الذين امنوا وعملوا الصالحات كانت لهم جنات الفردوس نزلا خالدين فيها, ہمیشہ وہ اس میں رہیں گے. سبحان اللہ. تو یہ جو جنت ہے جنت الفردوس, اللہ کے رسول صلی اللہ علیہ وسلم کہتے تھے کہ مانگنا ہے تو جنت الفردوس کو مانگو, کیونکہ درجات کے حساب سے سب میں بلند ترین جنت ہے, بلند ترین جنت. تو وہ جنت جس میں اللہ تعالیٰ بتا رہے ہیں, پھر اللہ کی مانی کی وہاں پر کیا بتا رہے ہیں اللہ تعالیٰ, وہاں پر اللہ ان نیک لوگوں کی مہمان نوازی کرے. سبحان اللہ, یعنی کتنے پیارے ہیں اللہ تعالیٰ, نیک اچھا عمل کر کے یہاں پر آ جاؤ, تمہارے لیے میں نے مہمان نوازی تیار کر لی. سبحان اللہ, کسی ایک بڑے شخص نے کسی ہمیں دعوت دے دی, ہم کو और कहता है, अगर दुनिया में मिसाल बता रही हूँ कि अगर कोई कोई बड़ा शख्स है, बहुत बड़ा है, और ये कहता है कि नामवर शख्स से कहता है कि मैं आपके लिए मेहमान नवाजी मैंने तैयार करी, आओ, तो कैसे सबको बोल बोल के खुशी खुशी उछल उछल के जाता ना बंदा, अरे फला शख्स ने मुझे, एक छोटी सी मिनिस्टर की मिसाल ले ली थी, मिनिस्टर बुलाया मेरे को, सबको नहीं सुनने वालों को भी सुना था फोन कर, मेरे को बुलाया भाई मिनिस्टर के पास, मेरे को दावत है जाना है, मेरे को बुलाए खास कर, मेहमान नवाज तैयार करे मेरे लिए। सुभान अल्लाह, एक बादशाहों का बादशाह, लैसा कमिस्लिही शैयुन, उसके लिए तो कोई मिसाल ही नहीं है, उतना बड़ा रब कह रहा है मैंने तेरे लिए मेहमान नवाजी तैयार कर रखी है, आ मेरे बंदे मेरे पास। तो हमें किस 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 शिद्दत से लब्बैक करना है सुभान अल्लाह, ना हमें हमें ना सिर्फ हमें लब्बैक कहना है, जैसे हम मैंने दुनिया की मिसाल दी, हम सबको बोलते फोना करके, अरे हमको वहां जाना है, उन्होंने बुलाए, उन्होंने बुलाए, नहीं पूछे तो भी बोलते, क्योंकि उन उतने बड़े हैं बुलाए ना, वो मिनिस्टर बुलाया तो बोलते नहीं फोन करके, नहीं पूछे सवालों को भी बोलते, एक बार दावत है स्टेटस पे डाल लेते, बुलाए बोले। सुभान अल्लाह, तो एक रब जो आपको बुला रहा है उस जन्नत की तरफ, जिसकी वसअतें इतनी बुलंद है कि वो फिरदौस उसका नाम दिया गया अर्श के करीब, तो सुभान अल्लाह, अल्लाह ताला बता रही जन्नतुल आला जन्नतुल फिरदौस। ये मांगे अल्लाह से, अल्लाह ने कहा मैंने मेहमान नवाजी तैयार कर रखी है, तो उस बात के ऊपर हम भी खुश हो जाएं और अमल करें, हम भी शदीद शदीद अमल बहुत ज्यादा, और लोगों को भी बताएं देखो मेरे रब ने मेहमान नवाजी तैयार कर रखी है अपने बंदों के लिए, तो मैं भी अपने उसके बंदों में, उस मेहमान नवाजी में मैं भी शामिल होना चाह रहा हूँ, मैं भी शामिल होना चाह रही हूँ, और मैं ये चाह रही हूँ कि आप लोग भी आए, ये दरबार आम है, ये दरबार आम है, हर एक के लिए अल्लाह ने अपॉर्चुनिटी रखी है, और फिर खास कर दिया उसके लिए, आम तो हुक्म है लेकिन उसके बाद खास कर दिया उन्हीं के लिए जो अमल करते हैं, जो आना चाह रहे हैं वाकई में, तो मेहनत करेंगे तो इंशाल्लाह वहां तक पहुंचेंगे। आगे अल्लाह ताला बता रही कि तेरे रब की बातें अगर समंदर स्याही बन जाए तो भी रब की बातें खत्म नहीं होंगी। को हम इस जैसी और भी इसकी मदद में ले आए, यानी खाली समंदर, एक समंदर नहीं और भी समंदरों को स्याही बना दी जाए तो भी अल्लाह की बातें खत्म नहीं, अल्लाह की तौहीद, उसकी किबरियाई, उसकी बड़ाई खत्म नहीं होगी बहनों। अल्लाह अकबर अल्लाह अकबर, जैसे हम अभी पिछले खिजर अल सलाम का वाकया पढ़े ना, उसमें मूसा अल सलाम उनको बोले खिजर अल सलाम को, ये अल्लाह ताला सब आपके ऊपर कैसा मतलब देते, कैसा आपको जो है ना मतलब अल्लाह के इल्म से आपने कितना हासिल किया होगा, बहुत ज्यादा अल्लाह ने आपको इल्म दिया है। तो खिजर अल सलाम ने कहा कि ये इल्म, एक वो कश्ती में बैठ के जा रहे थे बात करे तो बताए कि ये इल्म ऐसा है मेरे पास, अल्लाह का इल्म तो समंदर है, एक चुड़ी जो अपने चोंच से पानी लेती ना, समंदर में से चोंच से पानी ली तो कितना आता उसके अंदर पानी, बिल्कुल थोड़ा सा। तो अल्लाह ताला वो खिजर अलैहिस्सलाम बोलते हैं कि अल्लाह का इल्म उतना वसी है, और ये चुड़िया जैसा पानी लेती ना अपने मुंह में समंदर में से, तो उतना इल्म मेरे पास है। सुभान अल्लाह, जो वक्त के नबियों को और उनके साथियों को जो इल्म दिया गया वो इल्म उतना मतलब कम है, तो अल्लाह का इल्म कितना बड़ा है। सुभान अल्लाह, वसीअ कुर्सी समावाती वाला उतना बड़ा है मेरा रब। सुभान अल्लाह, वो माबूद माबूद बरहक, आखिरी आयत सूरतुल कहफ की बेइंतहा इंपॉर्टेंट है, ये भी 110 आयत नंबर, कि हमारे उन बहनों के लिए जो ये अकीदा रखती हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम इंसान नहीं थे, नऊज़ बिल्ला नऊज़ बिल्ला। एक शख्स से मैंने सुना था, वो ये कहते हैं कि आप लोग जी गुस्ताख रसूल हो, तो मैंने कहा ऐसी क्या बात कर दी मैंने कि जो मैं गुस्ताख रसूल हूँ आपकी नजर में, तो बोले कि तुम नबी सल्लल्लाहु अलैहि वसल्लम को इंसान बोलते, तो मैं बोली आप भी बोलते, मैंने उनसे कहा कि आप भी तो कहते हो, तो बोले कि मैंने कब कहा, तुमने कब सुना, मैं तो ऐसे गुस्ताख नहीं हो सकता। बोले नऊज़ बिल्ला, ये गुस्ताखी नहीं है, क्या आप सूरह कहफ नहीं पढ़ते, तो बोले हाँ पढ़ते हैं। आखिरी आयत देखिए, कुल इन्नमा अना बशरुम मिथलुकुम, आप कह दीजिए ए नबी इन्नमा, बेशक अना बशर, बशर उर्दू में भी इस्तेमाल करते ना हम, इंसान के लिए बशर का लफ्ज इस्तेमाल करते, कुल इन्नमा अना बशरुम मिथलुकुम, तुम्हारे मिसल, और क्या बोलेंगे ना, और क्या बोलेंगे अल्लाह ताला, और क्लियर क्या बोलेंगे, ये तो कुफारे मक्का और मुशरिकीन का ये हाल था, वो लोग बोलते थे बशर पे कई गुनाजिल हुआ भी कुरान, तुम अगर तुम कुछ और रहते तो हम मान लेते, नऊज़ बिल्ला, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम भी बशर ही थे, इंसान ही थे, फर्क क्या था, यूहा वही की जाती थी आपके ऊपर, कुल कह दीजिए इन्नमा अना बशरुम मिथलुकुम यूहा इलैया, मेरी तरफ वही की जाती है, कि अन्नमा इलाहुकुम इलाहु वाहिद, कि तुम्हारा रब क्या है, तुम्हारा माबूद बरहक सिर्फ एक है। तो जिसे भी अपने परवरदिगार से मिलने की आरजू हो तो वो चाहे कि फमन काना यरजू लिका और रब ही, अब जो चाहता है कि अपने परवरदिगार से मिलने की आरजू रखता है तो चाहिए कि वो नेक अमल करे और अपने परवरदिगार की इबादत में किसी को शरीक ना करे। बंदा शरीक करके क्या कर लेता, कैसे कैसे अल्फाज अपनी जुबान से निकालता है, अपनी तरफ से डिसाइड कर लेता सब, या फिर बाप दादा बोले थे, चल लेते आया था, मैंने जो पढ़ा बस वही सही है, उसके बाद मैं किसी को नहीं मानूंगी, नहीं गलत, नऊज़ु बिल्लाह। कुरान का इल्म दिया जा रहा है, बताया जा रहा है कि ये चीजें यहाँ पे है, तो फिर बंदे को क्या चाहिए, अल्लाह तेरी बातें सच्ची है, मैं उस पर ईमान ले आई। तो आखिरी आयत में अल्लाह ताला ने ये कहा कि ऐ नबी आप कह दो कि मैं तुम्हारे जैसा ही एक बशर हूं और मुझ पर वही की जाती है कि अल्लाह के अलावा कोई माबूद बरहक नहीं। अब जिसका अमल करना जी चाह रहा ना, नेक अमल करे, तो वो आए अपने रब की तरफ पलटे और अमल सालेह करे और अपने रब के साथ किसी को शरीक ना करे। अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें कुरान के एक एक लफ्ज को, एक एक हुक्म को अपने दिलो दिमाग में बिठाने वाला बना दे और उसके मुताबिक अल्लाह हमारे आज़ा व जवारह काम करे। या रब हमारे आज़ा व जवारह यानी हमारे हाथ पैर दिमाग आंख नाक कान, जो भी अल्लाह तुमने नियमतें दी है ना, तो अल्लाह ताला से दुआ करें कि अल्लाह ताला उन नियमतों को उसके बताए हुए अमल के मुताबिक बना दे। आमीन या रब।